विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला सुन्न सक्नुहुनेछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेसनहरू 98.1/3 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। ग्रामीण क्षेत्रमा विपदको जोखिमको अवस्था कस्तो देखिन्छ?
विशेष गरी अब यो बहुप्रकृतीय जोखिम त छँदै नै छ, भूकम्पीय जोखिमदेखि लगायतका जोखिमहरू छन्। विशेष गरी चाहिँ हाम्रो पालिका चाहिँ बढी यो बाढी र पहिरोबाट प्रभावित हुने गरेको छ। त्यसबाट हामीले गाउँपालिकाले वर्षेनी ठुलो रूपमा आर्थिक अथवा भौतिक लगानी गर्नुपर्ने अवस्था चाहिँ सिर्जना हुँदै आएको छ।
सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका विपद शाखा प्रमुख नारायण छेत्रीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
जनहितका लागि रेडियो नेपाल।
नेपाल प्राकृतिक विपदको उच्च जोखिममा रहेको देश हो। भौगोलिक बनावट, जलवायु परिवर्तन र कमजोर भौतिक संरचनाका कारण विभिन्न प्रकारका विपदको उच्च जोखिममा देशका विभिन्न भूभागहरू रहेका छन्। देशभर बाढी, पहिरो, भूकम्प, हिम पहिरो, डडेलो, खडेरी तथा चट्याङ जस्ता प्राकृतिक विपद बारम्बार हुने गर्छन्। विशेष गरी मनसुनको समयमा अत्याधिक वर्षाका कारण बाढी र पहिरोले ठूलो जनधनको क्षति हुने गरेको छ। नेपाल भूकम्पीय दृष्टिकोणले पनि अति संवेदनशील क्षेत्रमा पर्ने भएकाले ठूलो भूकम्पको जोखिम सधैँ रहने गर्छ। यसैबीच सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका विपद जोखिमको दृष्टिले अति संवेदनशील क्षेत्र मानिन्छ। यहाँ विशेष गरी पहिरो, बाढी, भुच्छे र भूकम्पको जोखिम उच्च रहेको छ। मनसुनको समयमा लगातार वर्षा, भिरालो भूभाग, कमजोर भूसंरचना तथा सडक विस्तारका कारण बाढी र पहिरोको सम्भावना बढ्ने गर्दछ। 2072 सालको भूकम्पपछि धेरै स्थानको जमिन कमजोर भएकाले विपदको जोखिम अझ बढेको देखिन्छ। सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका कुन विपदको जोखिममा रहेको छ? स्थानीय तहले विपदको तयारी के कसरी गरिरहेका छन्? ग्रामीण क्षेत्रका स्थानीय तहहरूमा विपदको समयमा आकस्मिक उद्धार र सूचना प्रवाहमा के कस्तो समस्या उत्पन्न हुने गरेको छ? यी र यस्तै विषयमा रहेर हामीले कुराकानी गरेका छौँ सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका विपद शाखा प्रमुख नारायण छेत्रीसँग। नारायण सर, यहाँलाई कार्यक्रममा स्वागत। सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा के कस्ता विपदका जोखिमहरू देखिने गरेका छन्?
धन्यवाद सर। विशेष गरी त अब हाम्रो हिमाली गाउँपालिका हो र सिन्धुपाल्चोक जिल्लामा 12 स्थानीय तह मध्ये सबैभन्दा बढी जोखिमयुक्त पालिकाको रूपमा पनि पाँच पोखरीलाई चिनिने गरेको छ। सिन्धुपाल्चोक आफैमा पनि धेरै अब जोखिमको हिसाबले वर्षेनी बाढी पहिरोबाट चाहिँ नै जोखिम र वर्षेनी सयौँको संख्यामा मान्छेहरू चाहिँ हताहत हुने कुरा यहाँहरूलाई नै अवगत नै छ। र विशेष गरी पाँच पोखरीमा पनि हामीले 79 असार 1 गतेको बाढी र 81 असार 30 गतेको बाढी हामीले झेल्यौँ। त्यसबाट चाहिँ विशेष गरी अब यो बहुप्रकृतीय जोखिम त छँदै नै छ, भूकम्पीय जोखिमदेखि लगायतका जोखिमहरू छन्। विशेष गरी चाहिँ हाम्रो पालिका चाहिँ बढी यो बाढी र पहिरोबाट प्रभावित हुने गरेको छ। त्यसबाट हामीले गाउँपालिकाले वर्षेनी ठुलो रूपमा आर्थिक अथवा भौतिक लगानी गर्नुपर्ने अवस्था चाहिँ सिर्जना हुँदै आएको छ सर।
पाँच पोखरी थाङपाल गाउँपालिकाले विपदबाट जोगिनको लागि स्थानीय नागरिकलाई के कस्ता सूचनाहरू के कस्ता जानकारीहरू सम्प्रेषण गर्ने गरेको छ?
विशेष त हामीले अब पूर्व तयारी पनि गर्छौँ, प्री मनसुनदेखि नै हामीले चाहिँ गाउँपालिकाले अब प्रतिरोध गर्नुपर्ने भएको कारणले गर्दाखेरि हामीले प्रतिकारी योजनाहरू पनि बनाएका छौँ र विभिन्न ठाउँमा हामीले वर्षा मापन केन्द्रहरू, अटोमेटिक वर्षा मापन केन्द्रहरू पनि राखेका छौँ, जसले गर्दाखेरि चाहिँ हाम्रो क्षेत्रमा हाम्रो भूगोलमा कति वर्षा भयो भन्ने कुरा पनि हामीले त्यहाँबाट थाहा पाउनेछौँ र त्यो चाहिँ डिएचएमले हामीलाई अत्याधिक पानी परेको अवस्थामा त्यसको सूचनाहरू चाहिँ हाम्रो पालिकासम्म पुर्याउने गर्छ र त्यो पालिका चाहिँ नागरिक स्तरमा पुर्याउनका लागि चाहिँ हामीले समुदाय स्तरमा पनि सामुदायिक विपद व्यवस्थापन समिति भनेर हामीले गठन गरेका छौँ। उहाँहरूलाई हामीले तालिमहरू दिएका छौँ, उहाँहरूलाई चाहिँ केही सामग्रीहरू पनि दिएका छौँ, जसले गर्दाखेरि समुदायका मान्छेहरूलाई चाहिँ यो हाम्रो सबैभन्दा राम्रो प्र्याक्टिस पनि हामीले धेरै ठाउँमा कुरा गर्दाखेरि यो राम्रो प्र्याक्टिस पनि मानिएको छ। त्यसै गरी समुदायको मान्छे जो पहिलो फेस गर्ने त त्यही समुदायको मान्छे नै हुन्छ र समुदायको मान्छेलाई नै प्रोएक्टिभली हामीले लगाउन सक्यौँ भनेदेखि चाहिँ उहाँहरू आफै प्रोएक्टिभली लाग्नुहुन्छ र थप त्यसका लागि केही आवश्यक पर्यो भने वडा जानुहुन्छ, वडाबाट पनि त्यसका चाहिँ समाधान नहुने खालका अलिकति खालका ठुला घटनाहरू भयो भनेदेखि त्यो चाहिँ पालिकासम्म आउनुहुन्छ। पालिकामा पनि हामीले चाहिँ आपतकालीन केन्द्र सञ्चालनमा राखेका छौँ र विशेष गरी दुई ठाउँमा पाँच पोइथाङबल गाउँपालिकाको वडा नम्बर दुई बरुवाको एङ्ग्री भन्ने ठाउँमा हामीले चाहिँ पूर्व सूचना प्रणाली साइरन पनि जडान गरेका छौँ। त्यस्तै गरी वडा नम्बर सातको तटीय क्षेत्रमा तल्लो भेगमा वडा नम्बर सातको तिपेनी भन्ने ठाउँमा पनि हामीले अर्को अटोमेटिक साइरनहरू पनि जडान गरेका छौँ, जसले गर्दाखेरि चाहिँ माथिल्लो तहमा अत्याधिक मात्रामा वर्षा भएमा अथवा माथिबाट हामीलाई केही सूचना पाएमा चाहिँ हामीले अटोमेटिक रूपमा साइरनहरू पुस गरेर बजाउन सकिने र त्यसलाई चाहिँ नागरिकहरूलाई चाहिँ सचेत गराउन सकिने खालका प्रविधिहरू पनि हामीले जडान गरेका छौँ। यो चाहिँ हामीले विभिन्न सङ्घ संस्थाहरूबाट सहयोगमा गरेका हौँ र यसै गरी अन्य कुरा हामीले प्रतिकारका लागि चाहिँ यो मनसुन सुरु हुनुभन्दा अगाडि नै हामीले अत्यावश्यक सामग्रीहरू जस्तै नागरिकलाई चाहिने तिरपाल हुन सक्ला, टेन्टहरू हुन सक्ला, त्यस पछाडि लगेर चाहिने खाद्यान्नका सामग्रीहरू हुन सक्लान्, त्यसै गरी ओढ्ने ओछ्याउने लगायत भाँडाकुँडा लगायतका चाहिँ हामीले केही सेटहरू त्यसरी पालिकामा चाहिँ आपतकालीन केन्द्र आपतकालीन भण्डारणहरू पनि गर्ने गरेका छौँ र सकभर हामीले अब अहिलेसम्म चाहिँ मानवीय क्षति 77 हामीले थोरै 3 ज्यान गयो भने त्योभन्दा पछाडि चाहिँ यो विपदबाट नागरिकको ज्यान चाहिँ हामीले बचाउन सकेका छौँ भन्ने लाग्छ। किनभने हामीले यो आइबिएफको पनि इम्प्याक्ट बेस्ड फोरकास्टिङ यो प्रभावमा आधारित पूर्वानुमान पनि हाम्रो गाउँपालिकामा चाहिँ पाइलोटिङ भएको थियो, सुरुमा हामीले त्यहाँबाट इम्प्लिमेन्टेसन सुरु गरेका थियौँ। यो चाहिँ हामीले डिएचएमबाट डाइरेक्ट त्यस्ता खालका सूचनाहरू पाउँछौँ, त्यो चाहिँ नागरिक सामुदायिक विपद व्यवस्थापन समितिसँग हामीले सोसल मिडियाबाट पनि ग्रुप बनाएका छौँ, कतिपय चाहिँ मेसेजहरू पनि जान्छ, मेसेजहरू पुग्न नसक्ने ठाउँमा चाहिँ हामीले अब यो हामीले यो प्रक्रियामा पनि सुरु गरेका छौँ। यो वर्ष चाहिँ हामीले वाकी टकीहरू पनि खरिद गरेर समुदायमा चाहिँ दिने भन्ने खालको तयारी पनि हामीले यो वर्ष गरेका छौँ र यसै गरी नै गाउँपालिकाले चाहिँ नागरिकको ज्यान धनको सुरक्षाका लागि हामीले यस्ता खालका उपायहरू अप्नाइरहेका छौँ। सर
नारायण सर, पाँच पोखरी थाङपाल गाउँपालिका भित्रका कुन कुन क्षेत्रहरू विपदको दृष्टिकोणबाट संवेदनशील देखिन्छन्?
विशेष गरी अब 4 वडादेखि बाहेक अरू सबै लगभग सबै नै जोखिमयुक्त वडाहरूको रूपमा हामीले गरेका छौँ र यता एनडिआरएमएले विशेष गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले पनि पाँच पोखरीलाई चाहिँ अति संवेदनशील पालिकाको रूपमा घोषणा नै गरेको छ र त्यसै गरी हाम्रो चाहिँ सबै लगभग इन्द्रावती नदीका तटीय क्षेत्रमा बस्ने धेरै जस्ता बस्तीहरू लगभग हामीले चाहिँ पहिचान भएका 13 बस्तीमा पनि 125 घर धुरीहरू अझै पनि जोखिमयुक्त बास बसिरहेका छन्। हामीले लगभग 217 परिवारलाई त पुनर्स्थापनाका लागि एनडिआरएमए लाभकारी कायम गरेर उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा सार्ने प्रक्रियाहरू पनि सुरु गरेका छौँ तर अझ कतिपय चाहिँ अब आफ्नो थाक थलो छोड्न नसक्ने र उहाँहरूले चाहिँ त्यही ठाउँमा व्यापार व्यवसाय लगायतका अन्य खालका क्रियाकलापहरू आर्थिक क्रियाकलापहरू गरिरहेको कारणले गर्दाखेरि पनि हामीले अझै पनि 125 परिवारलाई सुरक्षित स्थानमा लान सकिरहेका छैनौँ। अब जोखिमयुक्त त छँदैछ तटीय क्षेत्रमा तर त्यस्ता खालका बस्तीहरूका नागरिकहरूलाई पनि अब थप आयोजन सहित सुरक्षित आवासका लागि चाहिँ हामीले पहल चाहिँ गरिरहेका छौँ। नेपाल सरकारको नै नीति के छ भने अब घर भत्किएको अवस्थामा अथवा घर जोखिम भएको अवस्थामा मात्रै उसलाई पुननिर्माणका लागि अथवा पुनस्थापनाका लागि राहत उपलब्ध गराउँछ तर कतिपय मानिसको चाहिँ के छ भन्दाखेरि तटीय क्षेत्रमा 100 जमिनहरू चाहिँ खोलाले बगाएको छ तर ती बगाएका जमिनहरूको चाहिँ त्यसका लागि कुनै पनि बेनिफिट्सहरू अथवा त्यसका चाहिँ कुनै पनि राहत प्याकेजहरू चाहिँ सरकारले उपलब्ध नगराएका कारणले पनि कतिपय खालका चाहिँ स्थानीय तहलाई चुनौती आफ्नो ठाउँमा रहँदै आएको छ। यसले गर्दाखेरि पनि मानिसहरू चाहिँ आफ्नो आयार्जनका कुराहरू छोडेर आफ्नो थाकथलहरू छोडेर अन्यत्र जान नसक्ने अवस्थाहरू सिर्जना भएको छ। सर
नारायण सर, यहाँले 13 बस्तीका 125 घरधुरी जोखिममा रहेको कुरा गर्नुभयो, यो खास गरिकन यो पहिरोको जोखिममा हो कि या यो कटानको जोखिममा हो?
यो बाढीको जोखिममा हो सर, इन्द्रावती नदीका तटीय क्षेत्रहरूमा विशेष गरी। अब हामीले भोगेको चाहिँ योभन्दा अगाडि 79 बाढीमा पनि माथि चाहिँ हिमताल फुटेको हुन सक्ने अनुमान गरिएको थियो भने दोस्रो पटक चाहिँ ठुलो पहिरो आएर खोला थुनिएर त्यसलाई चाहिँ त्यो बाँध फुटेर आउँदाखेरि चाहिँ लगभग हामीले 1600 बढी रोपनी जग्गा जमिन र 217 बढी परिवार चाहिँ विस्थापित हुनु परेको भएको त्यो घटना हामीले बेहोरिसकेका छौँ।
यो उच्च जोखिममा रहेको बस्तीको लागि यहाँहरूले विशेष केही योजना बनाउनु भएको छ आगामी विपदलाई मध्यनजर गरेर?
हामीले ती बस्तीहरूको लागि चाहिँ यसलाई चाहिँ सुरक्षित आवासहरू निर्माण गर्ने, जस्तै हामीले सेल्टरहरू स्थापना गर्ने कामहरू पनि गरेका छौँ। त्यस्तै गरी उहाँहरूलाई चाहिँ त्यो प्रभावित भइहालेको खण्डमा चाहिँ खुल्ला ठाउँहरू अथवा सुरक्षित स्थानान्तरण गर्न सक्ने ठाउँहरूको व्यवस्था पनि गरेका छौँ, पहिचान पनि गरेका छौँ। र अब कतिपय अवस्थामा अब हामीले ठ्याक्कै अब अहिले चाहिँ कार्यविधिले तोके अनुसारले चाहिँ उहाँहरूलाई चाहिँ पुननिर्माणका लागि, पुनस्थापनाका लागि अन्यथा जान नसक्ने परिवार मात्रै विस्तार त्यहाँ चाहिँ बसिरहनु भएको छ। सक्ने परिवारहरू जस्तै उहाँहरू कतिपय परिवारको चाहिँ के छ भन्दाखेरि अर्को ठाउँमा सुरक्षित जग्गाहरू छ तर उहाँहरूले घर बनाउन सकिरहनु भएको छैन। अब राज्यको नर्म्स के छ भने कुनै पनि सुरक्षित ठाउँमा स्थानमा जग्गा छ अथवा उसको चाहिँ अन्यत्र घर छ भनेदेखि चाहिँ उसले चाहिँ कुनै पनि राहतका प्याकेज पाउँदैन भन्ने खालको कुरा भएको कारणले गर्दाखेरि कार्यविधिले त्यो खालको चाहिँ अप्नाएको कारणले गर्दाखेरि हामीले पनि उनीहरूलाई चाहिँ सुरक्षित ठाउँमा सार्नका लागि गर्न सकिरहेका छैनौँ। तर हामीले बर्खायाममा त्यस्तो खालका चाहिँ जोखिमहरू भएको अवस्थामा पूर्व सूचनाहरू दिएर उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँसम्म जान सक्ने र त्यो ठाउँमा गएर बस्न सक्नेसम्मको व्यवस्था चाहिँ गाउँपालिकाले गर्दै आएको छ।
नारायण सर, पाँच पोखरी थाङपाल गाउँपालिकाले विपद पूर्व तयारीका लागि हालसम्म के कस्ता योजनाहरू कार्यान्वयन गरिरहेको छ?
योजनाहरू त अब विशेष गरी हाम्रो चाहिँ न्यून आय भएको गाउँपालिका हो, हाम्रो आफ्नै आय स्रोत चाहिँ त्यति ठुलो मात्रामा छैन। तर राज्यले अहिलेसम्म नेपाल सरकारले अथवा राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले जे व्यवस्था गरेको छ त्यो कुरालाई नै हामीले त्यसलाई जनतासम्म पुर्याउने मात्रै एउटा ब्रिजको काम गरिरहेका छौँ। तर अब ठुलो उल्लेखनीय रूपमा हामीले उहाँहरूलाई जस्तै पुननिर्माण पुनस्थापना त गरियो तर आय आर्जनसँग जोड्ने खालका चाहिँ ठोस कार्यक्रमहरू त्यस्ता खालका कार्यक्रमहरू गर्न सकिरहेका छैनौँ होइन। यो गाउँपालिकाको अब आर्थिक अभावका कारण अब सीमित बजेट र त्यसले गर्दाखेरि चाहिँ हामीले त्यो कार्यहरू गर्न सकिरहेका छैनौँ। र अब अहिलेको लागि चाहिँ हामीले विशेष गरी अब त्यो ठुलो योजना नभइकन सामान्य रूपमा उहाँहरूलाई कुनै पनि खालका प्राकृतिक विपत्तिबाट उहाँहरूले चाहिँ ज्यान धनको जोखिम नहोस् भन्ने हिसाबले तत्कालका लागि चाहिँ राहत तथा उद्धार गर्नका लागि हामीले आवश्यक तयारीहरू गरेका छौँ। आपतकालीन केन्द्रमा केही सामग्रीहरू राखेर उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँसम्म राख्ने र जोखिम रहन्जेलसम्मलाई उहाँहरूलाई चाहिँ सुरक्षित वासस्थानको लागि प्रबन्ध गर्ने खालका कार्यक्रमहरू मात्रै हुन्। र अब ठुला ठुला खालका खोलामा तटबन्ध बनाउने अथवा चाहिँ कटानलाई रोक्ने खालका त्यस्ता खालका योजनाहरू चाहिँ हामी आफैले गाउँपालिकाले बनाउन नसकिरहेको अवस्था छ सर।
एउटा स्थानीय तहलाई विपदसँग लड्नको लागि के कुराको अभाव अथवा के कुराको आवश्यकता देखिँदो रहेछ?
मुख्य त अब आवश्यकताको रूपमा बजेट व्यवस्थापन नै हो सर, स्रोत व्यवस्थापन नै सबैभन्दा ठुलो चुनौतीको रूपमा रहेको छ एउटा स्थानीय तहलाई चाहिँ। र अर्को कुरा भनेको चाहिँ उचित भूगोलहरू पनि हाम्रो चाहिँ अब एक त सुरक्षित ठाउँमा जानका लागि बाटोहरू लगाएको अभाव छ, जस्तै हाम्रो चाहिँ मेलम्ची भन्दा पनि माथि भएको कारणले गर्दाखेरि यदि केही गरी चाहिँ बारी पहिरोबाट मेलम्चीमा प्रभाव भयो भनेदेखि त्यो टोटल्ली हामीलाई चाहिँ खाद्यान्न लगायतका अरू अन्य खालका ढुवानीहरूका सामग्रीहरू, खाद्यान्न लगायत अन्य अत्यावश्यक सामग्रीहरू ढुवानी गर्न नै अप्ठ्यारो पर्छ। र अर्को कुरा उचित ठाउँमा हामीले नागरिकलाई चाहिँ सुरक्षित स्थानमा सुरक्षित खालका चाहिँ भूबनोट नभएका कारणले गर्दाखेरि उचित भूगोलको व्यवस्था अथवा चाहिँ जग्गाको व्यवस्थापन गर्न पनि कठिनाई छ। यदि सरकारले चाहिँ हामी सुरक्षित स्थानमा सार्छौँ भन्दाखेरि पनि अब पालिकाभित्र चाहिँ त्यस्ता खालका उपयुक्त जग्गा एकीकृत रूपमा बस्ती बसालेर उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा लगेर राख्ने खालका त्यस्ता खालका ठुलो मात्रामा चाहिँ समथर भूभागहरू अथवा जोखिम नभएका ठाउँहरू एकदमै कम मात्रामा छन्। कि त जङ्गलको छेउमा छ, अब कि चाहिँ खोलाको छेउमा छ, त्यहाँ चाहिँ शिक्षा स्वास्थ्य लगायतका अन्य आधारभूत आवश्यकताहरू परिपूर्ति गर्न नसकिने ठाउँमा चाहिँ त्यस्ता खालका जग्गाहरू छन्। त्यसले गर्दाखेरि पनि एउटा चुनौती चाहिँ थपिँदै गएको छ। अर्को प्राविधिक जनशक्तिको कुरा पनि यहाँ जोडिँदो रहेछ, जस्तै हाइड्रोलोजिस्ट जियोलोजिस्टहरू चाहिँ हाम्रो स्थानीय तहमा त्यस्ता खालका टेक्निकल पर्सनहरू पनि नहुँदाखेरि पनि हामीले त्यो खालका जोखिमहरू अझ बढी चाहिँ भोग्नुपर्ने अवस्था पनि हामीले देखिरहेका छौँ। अर्को भनेको चाहिँ जनशक्ति व्यवस्थापनमा पनि खास हामीले त्यो खालको कमजोरीहरू पनि देख्छौँ, अथवा कमजोरी भन्ने या अब यसलाई चाहिँ अभाव भन्ने होइन, अब अभावहरू हामीले झेलिरहेका छौँ। यस्तै हुन् सर, विशेष गरी अब भूगोलको हिसाबले पनि अब हामीलाई उचित भएन, अर्को कुरा जनशक्तिको हिसाबले पनि हामीलाई चाहिँ त्यति खालका चाहिँ असरहरू परिरहेको छ, अभावहरू भइरहेको छ। अर्को मेन कुरा भनेको त अब बजेटरी कुरामा, बजेटको कुरामा पनि यसलाई चाहिँ ठोस बजेटहरू, यस्ता खालका जोखिमयुक्त पालिकाहरूलाई वर्षेनी नेपाल सरकारले अथवा सङ्घीय सरकारले विशेष खालका प्याकेजहरू बनाइदिँदाखेरि चाहिँ अझ उपयुक्त हुन्थ्यो होला भन्ने हो अब हाम्रो यो चुनौतीका रूपमा हामीले यसलाई चाहिँ झेलिरहेका छौँ सर।
विपदलाई न्यूनीकरण गर्ने सन्दर्भमा यहाँहरूले नजिकको प्रदेश र सङ्घीय सरकारसँग के कसरी समन्वय र सहकार्य गरिरहनु भएको छ?
न्यूनीकरणको लागि चाहिँ अब विशेष गरी यसको चाहिँ एउटा लाइन छ सर, अब के भन्ने, हामीले स्थानीय तहले पनि सिधै प्रदेश सरकार सङ्घीय सरकारसँग कुनै पनि कुराहरूलाई चाहिँ हामीले लिएर जान सक्दैनौँ। यो चाहिँ हामीले स्थानीय विपद व्यवस्थापन समितिले कुनै कुरालाई हामीलाई आवश्यकता छ, हाम्रो गाउँपालिकालाई त्यो कुराको अभाव छ भनेदेखि त्यो कुरा गर्नको लागि हामीले जिल्ला विपद व्यवस्थापन समितिलाई अनुरोध गर्नुपर्ने हुन्छ र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर त्यो खालका चाहिँ चुनौतीहरूलाई यसलाई चाहिँ हामीले सङ्घ र प्रदेशमा पठाउने चाहिँ यो खालको प्रावधानहरू छ। यसले गर्दाखेरि पनि यो प्रक्रिया अलिकति लेन्दी भयो अथवा यो अलिकति लामो भएको हो कि भन्ने खालका हामीले चाहिँ यो महसुस गरेका छौँ। अब नागरिकलाई अब सिधै प्रत्यक्ष रूपमा चाहिँ उहाँहरूका गुनासा उहाँहरूका चाहिँ नै कुराहरूलाई सुनेर गर्ने हो भने अहिलेका हाम्रो लागि सबैभन्दा अपरिहार्य भनेको चाहिँ स्थानीय तहमा उहाँहरूलाई विशेष गरी पुनस्थापना पुननिर्माण अथवा गरिसके पछाडि अथवा उहाँहरूको चाहिँ घरहरू बनाइसके पछाडि चाहिँ उहाँहरूलाई आय आर्जनसँग जोड्नका लागि त्यो आय आर्जनका कार्यक्रमहरू लानका लागि चाहिँ हामीले विभिन्न तहहरूमा अथवा विभिन्न सङ्घ संस्थाहरूमा पनि हामीले अपिल गरिरहेका छौँ होइन। उहाँहरूसँग चाहिँ समन्वयमा सहकार्यमा चाहिँ उहाँहरूलाई केही राहत प्याकेजहरू अथवा केही आर्थिक आय आर्जनका कुराहरूमा बाख्रा पालन हुन सक्ला कुखुरा पालन हुन सक्ला यस्ता खालका प्याकेजहरू लिएर जाने कुराहरूमा पनि गाउँपालिकाले चाहिँ अब थप सहयोग गरिरहेकै छ। र त्यसै गरी अब सिधै माथिबाट कुनै पनि खालका कुरामा गर्नको लागि चाहिँ अब त्यही हो विशेष गरेर अब यो विपदसँग यो विपदलाई न्यूनीकरण गर्नका लागि अथवा यसलाई चाहिँ नागरिकहरूको जीव धनको सुरक्षा गर्नको लागि चाहिँ संघीय सरकारबाटै अलिकति जोड भइदियो भने अथवा कानुन निर्माणदेखि लगाएर सबै कुरामा चाहिँ नि स्पष्ट खालका नीतिहरू भइदियो भनेदेखि उहाँहरूलाई नागरिकहरूलाई सरल तरिकाले हामीले उहाँलाई राहतहरू उपलब्ध गराउन सक्थ्यौँ भन्ने हो। र नागरिकहरूका नि बढी जस्ता गुनासाहरू बढी जस्ता समस्याहरू चाहिँ यस्तै कुराहरू आउँछन्। हामीलाई समयमा हाम्रो घर बनेन, हाम्रो समयमा चाहिँ हामीले चाहिँ नि राहतहरू प्याकेजहरू पाएनौँ, समयमा चाहिँ हामीलाई यी अलिकति लामो प्रक्रियाले गर्दाखेरि चाहिँ हामीले समयमा कुनै पनि कुराहरू गर्न पाएनौँ भन्ने खालका कुराहरू गुनासाहरू धेरै जस्तो चाहिँ स्थानीय तहले यो झेलिरहेको कुराहरू चाहिँ यिनै हुन्छ।
नारायण सर, खास गरिकन विपदबाट बस्नको लागि विपदबाट जोगिनको लागि के कस्ता कुरामा ध्यान दिनु आवश्यक देखिन्छ?
यो जलवायु परिवर्तनका कारणले विभिन्न खालका समयमा अब चाहिँ कहिले पानी नपर्ने कहिले अतिवृष्टि हुने अब बादल फाट्ने जस्ता कुराहरू अहिले भइरहेका छन्। र विशेष गरी नागरिकलाई पूर्व सूचनामा चाहिँ विशेष गरी यो मौसम पूर्वानुमानहरूको बारेमा पनि नागरिकले चाहिँ अलिकति गहिरो रूपमा यसलाई चाहिँ अलिक संवेदनशील रूपमा बुझ्नुपर्छ। कतिपय अवस्थामा चाहिँ हामीले के चाहिँ बुझिरहेछौँ भन्दाखेरि नागरिकले पूर्वानुमान भनेको चाहिँ ओहो यो चाहिँ अब पहिला चाहिँ यो मिल्दैन मानिसले चाहिँ यो हुँदैन भन्ने कुरा थियो। अब चाहिँ मान्छेमा अलिकति डर पैदा भएको हो कि अथवा चाहिँ यो पूर्वानुमान आउँदाखेरि पनि अब चाहिँ हो रहेछ अहिले चाहिँ पानी पर्ने चाहिँ रहेछ र पानी परे अनुसारले हामीले अलिकति चाहिँ ऊ हुनुपर्ने रहेछ भन्ने खालका केही नागरिकहरूमा त्यो खालको सचेतना चाहिँ वृद्धि हुँदै गएको छ यो सोसियल मिडिया विभिन्न कारणले गर्दाखेरि चाहिँ अब हामीलाई चाहिँ अहिलेका उसले गर्दाखेरि। तर उहाँहरूलाई अझ बढी प्रभावकारी रूपमा जुझ्नका लागि अझ बढी तयारी गर्नको लागि चाहिँ नागरिक समाज विशेष गरी नागरिकहरू आफैले चाहिँ नै सचेत भएर यस्ता खालका अवेरनेसका कार्यक्रमहरू चाहिँ स्थानीय तहसँग माग्ने अथवा सरकार संस्थाहरूसँग माग्ने र अलिकति बढी चाहिँ यसमा चाहिँ चासो दिने हो भने पूर्वानुमानमा अलिकति बढी चासो दिने हो भने र त्यस पछाडि चाहिँ नि समाजमा कुनै पनि घटना घट्दाखेरि चाहिँ नि नागरिक मुखदर्शर भएर भन्दा पनि उहाँहरूले चाहिँ आफैले त्यहाँ चाहिँ नि प्रोएक्टिभली आफै सचेत भएर उद्धार राहत उद्धारका कार्यक्रमहरूमा चाहिँ काममा चाहिँ खट्दिने हो भने अझ बढी प्रभावकारी हुन्थ्यो भन्ने हो। एउटा सामान्य हामी चाहिँ यसो यो ठाउँको भूगोलको भएको कारणले गर्दाखेरि अर्को कुरा चाहिँ हामीले विशेष गरी के कस्ता खालका कार्यक्रमहरू चाहिँ गर्दाखेरि बेटर हुन्थ्यो भन्ने कुराहरू उहाँहरूले चाहिँ नि हामीलाई जस्तै सचेतनाकै कुराहरूमा सचेतना अभिवृद्धिका कार्यक्रमहरू चाहिँ स्थानीय तहले गरिदियोस् भन्ने खालका मागहरू लिएर आफै आइदिँदाखेरि अझ बेटर हुन्थ्यो होइन। अनि त्यस पछाडि अर्को चाहिँ अब सधैँ चाहिँ सरकार अथवा कुनै तहसँग चाहिँ निर्भर हुनुभन्दा पनि कतिपय कुराहरू चाहिँ आफै गर्न सकिने कुराहरूमा पनि जस्तै अब चाहिँ बर्खायाममा हामीले चाहिँ जोखिमयुक्त क्षेत्रहरूमा नबस्दिने नगइदिने भन्दाखेरि पनि अझै राम्रो हुन्थ्यो। कतिपय चाहिँ के हो भने अब हामी अब यहीँ हुर्क्यौँ यहीँ बस्यौँ र यो हाम्रो चाहिँ थाकथलो हो हामी यो ठाउँ छोडेर कहाँ जानु अन्त किन जानु भन्ने खालका कतिपय त्यस्ता खालका मनस्थितिहरू पनि देखिन्छन्। त्यस्तो नसोचेर स्थानीय सरकारले भनेको अथवा कुनै पनि निकायले भनिदिएको कुराहरू चाहिँ उहाँहरूले सुनिदिनु भयो र अलिकति सचेत भइदिनु भयो भनेदेखि अझ प्रभावकारी हुन्थ्यो भन्ने चाहिँ एउटा हाम्रो तर्फबाट यो चाहिँ अनुरोध भनौँ अथवा उहाँहरूलाई एउटा सुझाव हो सर।
नारायण सर, हामी कार्यक्रमको अन्तिममा छौँ। विपदजन्य घटनाहरूलाई न्यूनीकरण गर्नको लागि पाँच पोखरी थाङपाल गाउँपालिकाको आगामी योजना के छ?
आगामी चाहिँ हामीले अझ यसलाई अझ बढी प्रभावकारी बनाउनको लागि चाहिँ यो पुनस्थापना पुननिर्माण भइरहेका घरहरू चाहिँ हामीले सकभर छिटो बनाउने र उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा यो हाम्रो प्रभावित भएका परिवारलाई लाभदायीहरूलाई चाहिँ छिटोभन्दा छिटो उहाँहरूलाई चाहिँ पुनस्थापना पुननिर्माण गराएर उहाँहरूलाई सुरक्षित स्थानान्तरण गर्ने एउटा मुख्य योजना छ भने अब आगामी दिनमा चाहिँ तटीय क्षेत्रमा रहेका बस्तीहरूलाई बिस्तारै चाहिँ सुरक्षित स्थानमा उहाँहरूलाई चाहिँ सार्दै जाने र सुरक्षित स्थानमा सर्न नसक्ने अवस्थाका घर परिवारहरूलाई चाहिँ हामीले सुरक्षित बासस्थानहरू ठाउँ ठाउँमा सामुदायिक सुरक्षित बासस्थानहरू बनाउने र त्यस पछाडि गएर अझै प्रभावमा आधारित पूर्वानुमानहरूलाई चाहिँ स्थानीयकरण गर्नको लागि स्थानीय तहका पनि गाउँ बस्तीसम्ममा पुर्याउने खालका योजनाहरू हामीले बनाइरहेका छौँ भने अर्को चाहिँ यो हाम्रा विशेष गरी तटीय क्षेत्रमा रहेका नागरिकहरूलाई पूर्व सूचना प्रणालीसँग जोडेर पूर्व सूचना आउँदाखेरि चाहिँ कसरी सचेत हुने कसरी चाहिँ उहाँहरू चाहिँ आफ्नो चाहिँ जनधनको सुरक्षा गर्ने भन्ने हिसाबले चाहिँ उहाँहरूलाई सुरक्षित खालका चाहिँ नि अभिमुखीकरण कार्यक्रमहरू लगायतका उहाँहरूलाई चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने खालका योजनाहरू चाहिँ गाउँपालिकाले बनाइरहेको छ सर। र अहिले आउँदै गरेको अब मनसुनलाई ध्यानमा राखेर हामीले प्रतिकारी योजना पनि बनाइरहेका छौँ। त्यो प्रतिकारी योजना मार्फत चाहिँ उहाँहरूलाई चाहिँ कुन कुन ठाउँमा के गर्ने अथवा कुन समयमा के गर्ने, आपत्ति विपद परेको अवस्थामा चाहिँ कसलाई सम्पर्क गर्ने, नजिकका स्वास्थ्य चौकी, नजिकका प्रहरी चौकी, नजिकका चाहिँ सामुदायिक विपद व्यवस्थापन समितिहरू अथवा नजिकका समुदाय अथवा माथिल्लो समुदायले तल्लो तटीय समुदायलाई चाहिँ अवेर गराउने जस्ता कुराहरू चाहिँ हामीले त्यसमा चाहिँ राखेर उहाँहरूलाई यस्ता खालका सचेतनामूलक कार्यक्रमहरू गर्ने योजना बनाइरहेको छ।
हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
हस्, धन्यवाद।
अहिले सुन्नुभयो सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका विपद शाखा प्रमुख नारायण छेत्रीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।